यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। स्वास्थ्य मन्त्रालयद्वारा अस्पताल सेवा सुधार कार्यविधि 2082 जारी। कार्यविधिले अस्पतालको सेवा जनमैत्री र प्रभावकारी हुने मन्त्रालयको विश्वास। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको बनाउन पर्यटन मन्त्रालयको निर्देशन। इन्धन खपत घटाउन विद्युतीय ऊर्जाको प्रयोग बढ़ाउनु पर्नेमा वातावरणविदहरूको जोड़। र मध्य पूर्व युद्ध अन्त्यका लागि अमेरिका र इरान बीच पाकिस्तानको इस्लामाबादमा वार्ता शुरू। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल सेवा सुधार कार्यविधि 2082 जारी गरेको छ। अस्पतालको सेवालाई जनमैत्री, पहुँचयोग्य, प्रभावकारी बनाउन कार्यविधि जारी गरिएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन 2075 अनुरूप कार्यविधि जारी गरेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीले जानकारी दिनुभयो। बिरामीको उपचार अभिलेख र फलोअप व्यवस्थित गर्न एकीकृत विद्युतीय अभिलेख प्रणालीको विकास, प्रयोगशाला प्रतिवेदन 24 घण्टा उपलब्ध गराउने, अस्पतालको फार्मेसीमा पाइने औषधि मात्र चिकित्सकले सिफारिश गर्नुपर्नेछ। यसै गरी बिरामीलाई रिफर गर्नुपर्ने भएमा रिफर स्लिप सहित सरकारी अस्पतालमा पठाउनुपर्ने, अस्पतालमा दैनिक आवश्यक पर्ने औषधि फार्मेसीमा मौजदात हुनुपर्ने लगायतका सेवा सहज हुनुपर्ने सहप्रवक्ताले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पनि बहिरंग सेवा सञ्चालन गर्न निर्देशन दिएपछि नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको बताउँदै सो निर्णयमा पुनर्विचार गर्न माग गरेको छ। सरकारले शनिबार र आइतबार 2 दिन विदा गर्ने व्यवस्था लागू गरेपछि स्वास्थ्य सेवा प्रभावित नबनोस् भन्ने उद्देश्यले स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई आइतबार पनि बहिरंग सेवा सञ्चालन गर्न आग्रह गरेको थियो। अस्पतालहरूले आफ्नो कार्यभार हेरी बहिरंग सेवा सञ्चालन गर्न र सट्टाम विदा मिलाएर भए पनि सेवा प्रवाह गर्न मन्त्रालयले निर्देशन दिएको थियो। सो निर्देशन प्राप्त भएपछि संघले एक विज्ञप्ति जारी गर्दै पर्याप्त जनशक्ति अभाव र बढ़दो कार्यभारका कारण उक्त निर्देशन कार्यान्वयन गर्न कठिनाई हुने भएकाले आइतबार बहिरंग सेवा सञ्चालन गर्न सम्भव नभएको जनाएको हो। चिकित्सक तथा स्वास्थ्यकर्मीले 9-5 बाहेक अनकल, राउण्ड तथा आकस्मिक लगायत 24 घण्टा सेवा प्रदान गरिरहेको अवस्थामा उक्त समय गणना नहुनु अन्यायपूर्ण रहेको संघले जनाएको छ। सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशभरका विमानस्थलमा 24 घण्टाभित्र स्तनपान तथा शिशु हेरचाह कक्ष स्थापना गर्न निर्देशन दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको सरसफाई सुरक्षित एवं गोपनीयता सुनिश्चित भएको, स्तनपान एवं शिशु हेरचाह कक्ष सञ्चालन आवश्यकता अनुसार स्तरोन्नति, बिरामी तथा विशेष आवश्यकता भएका यात्रुका लागि प्राथमिक हेरचाह कक्ष सञ्चालन गर्न पनि निर्देशन दिएको छ। विमानस्थलको सरसफाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप बनाउन, दैनिक सरसफाई लगबुक प्रणाली कायम गर्न विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएको छ। शौचालयमा महिला यात्रीका लागि निशुल्क सेनिटरी प्याड व्यवस्था गर्न पनि निर्देशन दिएको छ। सरकारले शून्य बाँकी फाइल अभियान यही चैत्र 30 गतेदेखि आगामी वैशाख 7 गतेसम्म सञ्चालन गर्ने भएको छ। त्यसका लागि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले सबै सरकारी कार्यालयमा शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालन सम्बन्धी मार्गदर्शन 2082 सार्वजनिक गरेको छ। कार्यालयमा दर्ता भएका फाइल, शुरूआत भएका टिप्पणी लगायतका फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्किने, निर्णयमा ढिलाइ हुने प्रवृत्ति रोक्नका लागि यस्तो अभियान सञ्चालन गर्न लागिएको प्रधानमन्त्री कार्यालयले उल्लेख गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति श्रृंखलामा अवरोध र बढ़दो असमानताले सहकार्य मात्र नभई सामूहिक जिम्मेवारीको माग गरिरहेको बताउनु भएको छ। मरिससको पोर्ट लुइसमा आजदेखि शुरू भएको 9 हिन्द महासागर सम्मेलनमा उहाँले मध्यपूर्वमा भइरहेका द्वन्दबाट नेपाल सहित सिंगो विश्व नै प्रभावित भएको बताउनुभयो। मन्त्री खनालले द्वन्दका असर क्षेत्रीय सीमाभन्दा बाहिर फैलिएका र त्यसले इन्धन मूल्य, आपूर्ति श्रृंखला र जीविकोपार्जनमा समेत प्रभाव पारेकाले हिन्द महासागरको स्थिरता विश्व शान्तिसँग जोड़िएको धारणा राख्नुभयो। इन्धन खपत घटाउन विद्युतीय ऊर्जाको प्रयोग बढ़ाउन वातावरणविदहरूले जोड़ दिनुभएको छ। कैलाशकूट सामाजिक अभियानले आज काठमाण्डौको हाँडी गाउँमा आयोजना गरेको स्वस्थ वातावरण आजको आवश्यकता विषय कार्यक्रममा उहाँहरूले कम ऊर्जा खपत गरी छिटो पकाउनका लागि भान्सामा इण्डक्सनको प्रयोगलाई विस्तार गर्नुपर्ने बताउनुभयो। वातावरणविद भूषण तुलाधरले घरमा हुने वायु प्रदूषण कम गर्न भान्सामा ग्यासको सट्टा विद्युत प्रयोग गर्नुपर्ने बताउनुभयो। उहाँले प्लास्टिक लगायतका फोहोर नजलाउन औद्योगिक क्षेत्र र धेरै प्रदूषण हुने स्थानमा जाँदा तथा वकिङ गर्दा मास्कको प्रयोग गर्न सुझाव दिनुभयो। वातावरणविद सिलसिला आचार्यले वातावरणलाई स्वास्थ्य र समाजसँग जोडेर अघि बढ़न आवश्यक रहेको बताउनुभयो। समाजका अध्यक्ष महेश कुमार श्रेष्ठले स्वास्थ्य शिक्षा वातावरण र संस्कृतिका विषयमा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो। कार्यक्रममा भान्सामा ग्यासको सट्टा विद्युतको प्रयोग बढ़ाउन सके तुलनात्मक रूपमा खर्च कम हुने र वायु प्रदूषण समेत कम हुने विवरण प्रस्तुत गरिएको थियो। वायु प्रदूषणका कारण नेपालमा प्रति वर्ष 40,000 भन्दा बढ़ीको मृत्यु हुने गरेको तथ्याङ्क छ। बैतडी जिल्लाको पाटन नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थाहरूमा सञ्चालन गरिएको प्रजनन स्वास्थ्य शिविरबाट कुल 242 जना महिलाले सेवा लिएका छन्। महिलाहरूको प्रजनन स्वास्थ्यप्रति सचेतना वृद्धि गर्ने तथा प्रारम्भिक चरणमै रोग पहिचान गरी उपचारको पहुँच विस्तार गर्ने उद्देश्यले संचालित शिविरमा सेवा लिन गएका मध्ये 155 जना महिलाको पाठेघरको मुख क्यान्सर परीक्षण गरिएको पाटन नगरपालिकाले जनाएको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
नगरपालिकाको वडा नम्बर 3 गुजर स्वास्थ्य चौकी, वडा नम्बर 9 स्थित आधारभूत स्वास्थ्य केन्द्र टकर, वडा नम्बर 2 स्थित शिलङ्गा स्वास्थ्य चौकी र वडा नम्बर 4 स्थित भूमेश्वर स्वास्थ्य चौकीमा शिविर सञ्चालन भएको बताउनुहुन्छ स्वास्थ्य शाखा प्रमुख मदन सिंह महरा।
चारवटा स्वास्थ्य चौकीहरूमा प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरेका हौ। यसको मुख्य उद्देश्य भनेको अब महिलाहरूमा विभिन्न खालका प्रजनन स्वास्थ्य समस्याहरू हुन्छन्, जस्तै पाठेघर खस्ने, पाठेघरको मुखको क्यान्सर हुने, प्रसव फिस्टुला जस्तै प्रकारका अन्य स्वास्थ्य समस्याहरू, तल्लो पेट दुख्ने, फोहोर पानीहरू बग्ने खालका प्रजनन स्वास्थ्य समस्याहरू हुन्छन्। ती स्वास्थ्य समस्याहरूको समयमै चिकित्सक र स्वास्थ्य कर्मी मार्फत पहिचान गर्ने, पहिचान भएका समस्याहरूको उपचार व्यवस्थापन गर्ने उद्देश्यका लागि नगरपालिकाको आयोजनामा प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको।
शिविरमा सेवा लिन आएका मध्ये 155 जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको छ। ती मध्ये 3 जनामा पोजेटिभ देखिएपछि उनीहरूलाई थप उपचारका लागि सिफारिस गरिएको बताउनुहुन्छ गुजर स्वास्थ्य चौकीका प्रमुख विष्णु पन्त।
पाठेघरको कान खस्ने रोगहरूको 2 बिरामी फेला भयो भने चाहिँ एक पाठेघरको मुखको क्यान्सरको 1 शंकास्पद बिरामी भेटिएको छ, जसलाई हामीले रिफर गरेका थियौँ स्वास्थ्य उपचारको लागि धनगढी जानु भएको छ भन्ने खबर पाएको थिए।
यस्तै 12 महिलाको पाठेघर खसेको समस्याको पहिचान र व्यवस्थापन गरिएको छ भने 35 गर्भवती महिलाहरूको अल्ट्रासाउण्ड गरिएको छ। अल्ट्रासाउण्ड गर्दा जटिल देखिएका गर्भवती आमाहरूलाई सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको बताउनुहुन्छ आधारभूत स्वास्थ्य केन्द्र टकरेका प्रमुख प्रकाश भट्ट।
हाम्रो 35 पाठेघरको मुखको क्यान्सर जाँच गर्दा 1 युटिएस प्रयास भेटेको छ भने केही महिलाहरूलाई लामो समयको अवधिमा पनि परिवार नियोजन सेवा, इम्प्लान्ट सेवा पनि दिएको छ र सबैलाई स्वास्थ्य सम्बन्धी परामर्श पनि दिएको थियो।
ग्रामीण क्षेत्रमा रहेका महिलाहरूलाई नजिकैको स्वास्थ्य संस्थाबाट प्रजनन स्वास्थ्य सेवा दिने उद्देश्यले चिकित्सक सहित शिविर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14 #डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। कोशी राजमार्ग अन्तर्गत संखुवासभाको खाँदबारी तुमलिङटार सड़क खण्डमा ट्र्याक्टर दुर्घटना हुँदा 1 बालकको मृत्यु भएको छ भने 2 गम्भीर घाइते भएका छन्। आज दिउँसो तुमलिङटारबाट खाँदबारीतर्फ जाँदै गरेको ट्र्याक्टर अनियन्त्रित भई सड़कबाट करिब 10 तल खस्दा खाँदबारी 9 तुमलिङटारका 11 वर्षीय मनिष कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते 2 थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। अब अन्तर्राष्ट्रिय समाचार। मध्य पूर्व युद्ध अन्त्यका लागि अमेरिका र इरान बीच इस्लामाबादमा वार्ता शुरू भएको इरानी संचार माध्यमले जनाएको छ। फार्स र तस्नीम समाचार संस्थाले इरानी स्रोतलाई उल्लेख गर्दै लेबनानको दक्षिणी बेरूतमा इजरायली सेनाको आक्रमणलाई कम गरिएपछि वार्ता शुरू गर्ने निर्णय गरिएको बताएको हो। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको कार्यालयले पनि दुई पक्ष बीचको शान्तिवार्ता शुरू भएको जनाएको छ। यसैबीच इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पाकिस्तानमा हुन लागेको वार्तामा इजरायलको हितलाई अमेरिकाले प्राथमिकता दिए कुनै सम्झौता नहुने चेतावनी दिनुभएको छ। इजरायलले भने युद्ध विरामले लेबनानमा जारी द्वन्द्वलाई नसमेट्ने बताउँदै आएको छ। इजरायलले बुधबार लेबनानमा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण गर्दा कम्तीमा 300 भन्दा बढ़ीको मृत्यु भएको थियो। फेब्रुअरी 28 इजरायल र अमेरिकाले तेहरान र अन्य धेरै इरानी शहरहरूमा संयुक्त आक्रमण शुरू गरेपछि मध्यपूर्वमा तनाव बढ़ेको छ। आधा शताब्दीपछि मानवलाई पुनः चन्द्रमाको नजिक पुर्याएको ऐतिहासिक आर्टेमिस द्वितीय अभियान प्रशान्त महासागरमा सफल स्प्ल्यास डाउनसँगै सम्पन्न भएको छ। अत्यन्त जोखिमपूर्ण पुनः प्रवेश पार गर्दै अन्तरिक्ष यात्रीहरूले केवल सुरक्षित अवतरण मात्र गरेनन्, मानव अन्वेषणको नयाँ अध्याय शुरू गर्ने मार्ग पनि तयार पारेका छन्। करिब 10 दिन लामो यस अभियानले चन्द्रमाको टाढाको भागदेखि दुर्लभ खगोलीय दृश्यहरू अवलोकन गर्यो। मिशन सम्पन्न गरी फर्किएका कमाण्डर रीड वाइजम्यान, पाइलट भिक्टर ग्लोवर, क्रिस्टिना कोच र क्यानाडाका जेरेमी ह्यान्सेन सान डियागो नजिक समुद्रमा अवतरण गरेको क्याप्सुलबाट बाहिरिँदा उहाँहरूमा उत्साह र राहत दुवै झल्किएको थियो। अब आर्थिक समाचार केशव ढुंगानाबाट।
राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले ग्रामीण पर्यटन आर्थिक समृद्धिको माध्यम सँगसँगै सामाजिक रूपान्तरणको आधार समेत भएको बताउनु भएको छ। गाउँ पर्यटन प्रवर्धन मंच नेपालको शनिबार काठमाडौँमा आयोजित 27 वार्षिक साधारण सभामा अध्यक्ष दाहालले स्पष्ट दृष्टिकोण, आपसी सहकार्य र दृढ़ प्रतिबद्धताका साथ अगाडि बढ़न सके नेपाललाई विश्वकै उत्कृष्ट ग्रामीण पर्यटन गन्तव्यको रूपमा विकास गर्न सकिने बताउनुभयो। अध्यक्ष दाहालले पर्यटन क्षेत्रको दिगो विकासका लागि दीर्घकालीन पर्यटन नीति, लगानी सुरक्षा र स्पष्ट कानूनी संरचना आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा गाउँ पर्यटन मंच नेपालका अध्यक्ष शकुन्तला देवकोटाले मुलुकको ग्रामीण पर्यटनको विकास, विस्तार र प्रवर्धनमा मंचले सक्रिय भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्र बाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेश गर्नु नपर्ने स्पष्ट पारेको छ। वैदेशिक रोजगार विभागबाट यही चैत्र 23 गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढ़ाएको भन्दै अध्यागमनले यसबारे थप स्पष्ट पारेको हो। वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान गर्दा नेपाली श्रमिकले रसिद लगायतका कागजात पेश गर्नुपर्ने जनाएको थियो। अध्यागमन विभागले जारी गरेको पछिल्लो सूचनामा कुनै पनि किसिमको भ्रममा नपरी गन्तव्य मुलुक र यात्राका बारेमा पूर्ण रूपमा सुसूचित भई निर्धक्क यात्रा गर्न आग्रह गरेको छ। भिजिट भिसामा नेपालबाट प्रस्थान गर्ने नेपाली नागरिकले कम्तीमा 6 महिना म्याद भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित मुलुक प्रवेशको अनुमति भिसा भएमा सो घोषणा सहित विदेश जान पाउने व्यवस्था यसअघिदेखि नै कार्यान्वयनमा रहेको पनि विभागले जनाएको छ।
अब खेल समाचार। दाङको घोराहीमा जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रूपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्पालाई 3-0 सोझो सेटमा पराजित गर्दै रूपन्देहीले उपाधि हात पारेको हो। रूपन्देहीले पहिलो सेटमा 25-17, दोस्रो सेटमा 25-18 र तेस्रो सेटमा 30-28 अंकले पाल्पालाई पराजित गरेको हो। उपाधिसँगै विजेता रूपन्देहीले नगद 1,00,000 रूपियाँ, ट्रफी र मेडल हात पारेको छ भने उपविजेता पाल्पाले नगद 65,000 रूपियाँ, सील्ड मेडल तथा प्रमाणपत्र हात पारेको छ। प्रतियोगितामा रूकुम पूर्व तेस्रो र बर्दियाले चौथो स्थान प्राप्त गरेका छन्। तेस्रो स्थान प्राप्त रूकुम पूर्वले नगद 35,000 र चौथो स्थान प्राप्त बर्दियाले 15,000 रूपियाँ सहित प्रमाणपत्र प्राप्त गरेको छ। नेपालकी कराते स्टार एरिका गुरूङ चीनमा जारी कराते वान प्रिमियर लीगको फाइनलमा प्रवेश गरेकी छिन्। चीनको लेसानमा आज भएको सेमी फाइनलमा एरिकाले महिला 68 केजी तौल समूहमा इटलीकी फेराकुटी क्लियोलाई 8-3 हराइन्। यो सँगै एरिकाको कम्तीमा रजत पदक पक्का भएको छ। फाइनलमा एरिकाले आइतबार काजकिस्तानकी सोफिया बर्लुत सोभासँग प्रतिस्पर्धा गर्नेछिन्। यसअघि टर्कीमा भएको कराते वान प्रिमियर लीगको फाइनलमा एरिका सोफियासँग नै पराजित भएकी थिइन्। नेपालका उदयमान खेलाड़ी निहाना श्रेष्ठले फिडे वर्ल्ड स्कूल टीम चेस च्याम्पियनशीप अन्तर्गत एसियन कन्टिनेन्टल स्टेजको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा रजत पदक जितेकी छिन्। श्रेष्ठले सात खेलबाट 5.5 अंक जोड्दै आफ्नो व्यक्तिगत चौथो वर्ल्ड समूह स्पर्धामा रजत जितेकी हुन्। पदक जित्ने क्रममा निहानाले अस्ट्रेलिया, भारत, हङकङ, उज्बेकिस्तान र सिंगापुरका खेलाड़ीमाथि शानदार जीत निकालेकी थिइन्। उनले चीन विरूद्ध बराबरी तथा पाकिस्तानसँग एक हार बिहोरिन्। अब मौसम। आगामी 24 घण्टामा कोशी गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली भूभाग र पहाड़ी भूभागको एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। स्वास्थ्य मन्त्रालयद्वारा अस्पताल सेवा सुधार कार्यविधि 2082 जारी। कार्यविधिले अस्पतालको सेवा जनमैत्री र प्रभावकारी हुने मन्त्रालयको विश्वास। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको बनाउन पर्यटन मन्त्रालयको निर्देशन। इन्धन खपत घटाउन विद्युतीय ऊर्जाको प्रयोग बढ़ाउनु पर्नेमा वातावरणविदहरूको जोड़ र मध्य पूर्व युद्ध अन्त्यका लागि अमेरिका र इरान बीच पाकिस्तानको इस्लामाबादमा वार्ता शुरू। हवस्त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।